ब्योझाहे प्रहरदार हो
ब्योझाहे।
नमस्कार, सर्वप्रथम गणतन्त्र दिवसको उपलक्ष्यमा समस्त नेपाली जनमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। भोलि जेठ 15 गते देशभर गणतन्त्र दिवस विशेष रूपमा मनाउने तयारी भइरहेको छ। गणतन्त्र दिवस विशेष कार्यक्रममा आज हामी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भएका सकारात्मक उपलब्धि, देखिएका कमजोरी तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासनका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा चर्चा गर्दैछौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राज्य व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता, समान अवसर, समावेशी प्रतिनिधित्व र स्थानीय तहसम्म अधिकार पहुँच विस्तार गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ। तर प्रश्न उठ्छ, यो व्यवस्था लागू भएको करिब 1.5 दशकपछि देशले के कस्ता उपलब्धि हासिल गर्यो अनि कहाँ कमजोरी देखिए र कहाँ सुधारको आवश्यकता छ, यही विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ प्रतिनिधि सभाका माननीय सदस्य राजीव खत्री र राष्ट्रिय सभाका पूर्व माननीय सदस्य एवं संघीयताविद डाक्टर खेमलाल देवकोटा।
यहाँ दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ।
हजुर,
गणतन्त्र स्थापना भएको पनि धेरै समय बितिसकेको छ, यसको उपलब्धि र अभ्यासलाई कसरी मूल्याङ्कन र विश्लेषण गर्न सकिन्छ डाक्टर खेमलाल देवकोटाज्यू?
अब यसलाई हामीले यसरी हेर्नुपर्छ, 7 दशकदेखिको नेपाली जनताले गरेका विविध खालको आन्दोलनको उपलब्धि भनेको 72 सालको संविधान हो भन्ने गरेका छु मैले। त्यस कारण तपाईँले अलिकति 72 सालको संविधानमै प्रवेश गर्दाखेरि अब 72 कै संविधानमा अब 4-5 वटा मेन पिलरहरू छन् कि, मेरुदण्ड, त्यो गणतन्त्र एउटा पिलर भइहाल्यो, संघीयता भयो, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व र विधिको शासन, लोकतन्त्र, मैले त्यसलाई 5 वटा पिलर भन्ने गर्छु, हुन त 4 वटा पिलर कुरा गर्छन्। त्यस कारण यसमा हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने अहिले संविधानभन्दा यो संविधान अलिकति प्रोग्रेसिभ पनि छ र म चाहिँ अब विशेष गरी यसका संविधानका तपाईँले विभिन्न डाइमेन्सन हेर्नुपर्छ, यसको राजनीतिक पाटोबाट होइन, त्यसपछि लाएर वित्त पाटोबाट, प्रशासनिक पाटोबाट हेर्नुपर्छ। र मलाई के लाग्छ भने हिजो एकात्म राज्य व्यवस्थामा यो मुलुकको शासन व्यवस्था राजा महाराजाले चलाएका थिए होइन, त्यो ठाउँमा अहिले हामीले चाहिँ नेपाली नागरिक, नेपाली जनताको छोरोलाई हामीले राष्ट्रपति बनाएको छौँ। हिजो सार्वभौम सत्ता सम्पन्न को भन्दाखेरि त्यसको अधिकार चाहिँ राजामा केन्द्रित थियो, यो संविधानले सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेको छ। त्यस कारण यो पाटोबाट हेर्दाखेरि अब यो मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने भनेको समग्रतामा नेपाली जनताले हो। त्यस कारण यो 10 वर्षको अलिकति समीक्षा गर्दाखेरि मलाई के लाग्छ भने नागरिकको अपेक्षा सरकारहरूबाट, विशेष गरी मैले पुराना दलहरू भन्छु, इस्टाब्लिस पार्टीहरू भन्छु, नागरिकले के अपेक्षा गरे थियो भने हिजोको भन्दा अलिकति इफेक्टिभ सर्भिस होस्, क्वालिटी सर्भिस होस्, एकाउन्टेबल सर्भिस हो भनेर त्यो अपेक्षा थियो नागरिकको होइन। त्यो अनुसार के भयो भने 47 सालको संविधान पनि संसारको उत्कृष्ट भने नि, त्यो उत्कृष्ट भनेको संविधान पनि 10 वर्ष चलेन। त्यस कारण यो संविधान पनि हामीले उत्कृष्ट बनाएको छौँ। मैले यो संविधानको बारेमा त दर्जनौँ लेखहरू लेखाएको छु, हेर्नु होइन, दर्जनौँ लेखाएको छु, यति धेरै एडभोकेसी पनि गराएको छु र मैले राष्ट्रिय सभामा, संसदमा पनि भनेको थिएँ, म त्यो प्रतिनिधि सभाहरूको राष्ट्रिय सभाको जोइन्ट बैठक पनि भनेको छु, राजनीतिक दलहरूले नागरिकको अपेक्षा अनुसारको, भावना अनुसारको काम गरेको छैन। राज्यको शक्तिलाई संविधानले 3 तहमा विभाजन गरेको छ है, सङ्घीय तह र प्रदेश तह र स्थानीय तह भनेको छ। राज्यको शक्ति भनेको कार्यपालिकी, व्यवस्थापकीय, न्यायपालिका अधिकार भन्छ। यो अधिकारको प्रयोग गर्न विशेष गरी प्रदेशलाई तिमीले दिएका छैनौ, स्थानीय तहलाई दिएका छैनौ, अदालतमा हस्तक्षेप भएको छ होइन, हरेक ठाउँमा होइन, संसद जति गतिशील हुनुपर्ने हो, क्रियाशील हुनुपर्ने, त्यो भएको छैन। विधिको शासन लोकतन्त्रको भन्छौँ होइन, एकदमै अध्यादेशको एकदमै होइन को बाट चाहिँ मुलुक चलेको छ। मैले तत्कालीन व्यवस्थामा, म राष्ट्रिय सभा हुँदाखेरि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जब प्रतिनिधि सभा दुईचोटि विघटन गरेँ, त्यो बेलामा होइन म होइन, त्यो बेलामा यो भएन, त्यो जसले संविधान लिएर आएको छ, यत्रो आन्दोलनबाट जुन संविधान आएको छ, यो उपलब्धिको रक्षा गर्ने काम तपाईँहरूको हो। त्यस कारण तपाईँहरू संविधानको ट्र्याकभन्दा बाहिर जानुभएको छ, त्यस कारण भोलि खबरदार है, यो मुलुकमा चाहिँ तपाईँहरू सचिनु भयो भने यो मुलुकमा मैले त्यो शब्दै प्रयोग गरेको छु, बालिन्सा र हर्क साम्पाङहरू यो मुलुकमा अहिले आएका छन्, फेरि जन्मने छन् भनेर भनेको छु। त्यस कारण अहिले होइन, मैले अहिले यो जुन झन्डै 2/3 सरकारबाट एउटा नागरिकको एउटा ठुलो अपेक्षा छ, ठुलो भरोसा छ, मलाई यो सरकारलाई असफल हुने छुट छैन। त्यस कारण संविधानमा सुधार गर्नुपर्ने कुरा प्रशस्तै छन्, चाहे गणतन्त्रको सवालमा, चाहे संहिता कानुनको सवालमा, चाहे त्यो समानुपाती समावेशको सवालमा, चाहे प्रदेशलाई अलिक गतिशील क्रियाशील गर्ने सवालमा धेरै कुराहरू छन्। त्यसकारण मलाई अपेक्षा के छ भने यो सरकार चाहिँ त्यो दिशा उन्मुख हुनुपर्छ होला भन्ने मेरो अपेक्षा हो।
हजुर, धेरै धेरै धन्यवाद। हामीले यो गणतन्त्र स्थापना भइसक्यो, यसो संस्थागत विकास भइसकेपछिका उपलब्धि र अभ्यासलाई हामीले सरसर्ती हेर्दाखेरि केही निराशाजनक अभ्यासहरू पनि भए र जे खालको जनअपेक्षा थियो त्यो बमोजिमको उपलब्धि व्यवहारत रूपान्तरण हुन सकेन, प्रतिबिम्बित हुन सकेन, महसुस गर्न सकेन भन्ने डाक्टर साहबको कुरा हुँदै गर्दाखेरि हामीले यो गणतन्त्र स्थापनाको यो अवधिलाई कसरी विश्लेषण गर्न सक्छौँ यसका उपलब्धिलाई? मान्य राजीव खत्रीज्यू,
विशेष गरी अघि डाक्टर साहबले भनेको थिए 7 सालदेखि यता हेऱ्यो भने 7 सालमा हाम्रो मेरो भनौँ तपाईँ मेरो हाम्रो हजुरबा पुस्ताले परिवर्तनको हुटुटी देख्नुभएको थियो, परिवर्तनको अपेक्षा गर्नुभयो। तर त्यो परिवर्तनको अपेक्षा गर्दा गर्दै करिब करिब अब हजुरबा पुस्ताहरू सकिसक्नुभयो। त्यसपछि बुवा पुस्ताहरू पनि त्यही परिवर्तनकै लडाइँका लागि लड्नुभयो, उहाँहरूको पनि ढाड करिब करिब कुप्रो भइसकेको छ। त्यसपछि अब तपाईँ हामी यही समय यही परिवर्तन सँगसँगै आएको छौँ, हाम्रो अवस्था के छ त्यो पनि हामी भोगिरहेकै छौँ। पछिल्लो अवस्था हेर्ने भने जेन्जी पुस्ताले पनि के गर्यो भन्दाखेरि चाहिँ पटक पटक आन्दोलन भए, परिवर्तनका लागि प्रयासहरू भए, तर साँच्चै जनताले अनुभूत हुने गरी परिवर्तन चाहिँ भएन। जुनसुकै त्यो व्यवस्था भन्नुहोस्, तपाईँले गणतन्त्र भन्नुहोस् या त राजतन्त्रभित्रकै विभिन्न चरणका परिवर्तनहरूमा पनि त्यो अनुभूत नभइसकेपछिको पछिल्लो अर्को विस्फोट भयो। समग्रलाई हेऱ्यो भने 10 वर्ष राजनीतिको समयको हिसाबले हेऱ्यो भने त्यो एकदम छोटो समय हो। मान्छेको आयुसँग जोडिएर हेऱ्यो भने अलिकति लामो समय होला, 10 वर्ष भनेको लामै समय मान्न सकिएला मान्छेको आयुसँग, तर राजनीतिक दौडको हिसाबले लामो यात्रा हुन्छ, त्यो हिसाबले हेऱ्यो भने यो छोटो समय हो। यो छोटो समयलाई हेऱ्यो भने केही हदसम्म उत्साहजनक छ, प्रयासहरू पनि नराम्रा भनेर भन्न सकिँदैन, राम्रा प्रयास पनि भएका हुन्, तर त्यो अपेक्षा चाहिँ आम जनतामा यति धेरै थियो कि त्यो अपेक्षा अनुसारको फल चाहिँ जनताले प्राप्त गर्न सकेनन्। अर्थात् राजनीतिले जनताको चुलोमा के परिवर्तन ल्यायो भन्ने हिसाबले कहिले पनि खोजिएन। जनताको चुलोमा कति परिवर्तन ल्याउनु पर्थ्यो राजनीतिले भन्ने कुरा चाहिँ हुनु पर्थ्यो, त्यो मापन कहिले पनि भएन। त्यस कारणले गर्दा बेला बखत विस्फोट भए, असन्तुष्टिका स्वरहरू गुन्जिए, यी सबै कुरा भए, तर केही हदसम्म काम पनि भएका छन्। तर समग्रतामा भन्ने हो भने चाहिँ के भइदियो 10 वर्षमा भन्दाखेरि चाहिँ जुन विगतमा जे चिज नराम्रो भनेर व्यवस्था परिवर्तन गरियो, राजा महाराजाहरूले शासन चलाए उनीहरू नराम्रो भयो त भनियो, तर फेरि कहीँ कतै नयाँ राजा महाराजाहरू जन्मिदिए कि भए कि भन्ने कुरा थियो, त्यो जनतामा पर्न गयो। त्यस कारणले गर्दा गणतन्त्र आफैमा उन्नत प्रणाली थियो, तर त्यसलाई हामीले प्रयोगका हिसाबले, राजनीतिक प्रयोगका हिसाबले जति त्यसबाट फाइदा लिन सक्नु पर्थ्यो त्यो चाहिँ लिन नसकेको हो। त्यस कारणले नै यो बेला बखत जुन किसिमको आन्दोलनहरू भइरहेका छन् त्यो यही कारणले गर्दा हो। हुन त कुनै पनि संविधान आफैमा पूर्ण हुँदैन, त्यसलाई पूर्ण बनाउँदै जाने हो। जस्तो अहिले पनि डाक्टर साहबले भने जस्तै संविधानमा भएका केही कमजोरीहरू छन्, छिद्रहरू छन्, त्यसलाई टाल्नुपर्नेछ, त्यसलाई पुर्नुपर्नेछ, त्यो सँगसँगै अगाडि जानुपर्ने अवस्था चाहिँ छ। अब करिब करिब त्यही दिशातर्फ यो सरकार जानु पनि पर्छ र त्यसबाट भाग्ने या असफल हुने छुट त यो सरकारलाई सधैँ छैन।
अब एकदमै अब निश्चित रूपमा हामीले जुन खालका आन्दोलनहरू भए, असन्तुष्टिहरू प्रकट भए, त्यसले गर्दाखेरि हामीले कहीँ न कहीँ सुधार गर्नुपर्नेछ। हाम्रो शासकीय पद्धतिहरू, हाम्रो कार्यव्यवहारमा सुधार गर्नु पर्यो, सुशासन कायम गर्ने दिशामा हामी जानु पर्यो भन्ने अपेक्षा, नागरिक अपेक्षा त निरन्तर रहँदै नै रह्यो, तर पनि त्यो खालको परिणामको हामीले चाहिँ नि महसुस गर्न सकेनौँ। गणतन्त्रको सार्थक अभ्यासमा हामी जान सकेनौँ। यसलाई अलिक सुधार गरेर जानुपर्छ, सुधार त कहीँ न कहीँ हामीले गर्दै जानुपर्छ भन्ने कुराहरूको सन्दर्भमा अहिले एकल बहुमतको सरकार पनि छ, राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमतका साथ शासन सत्ताको बागडोर सम्हालिराखेको अवस्था छ र अहिले शासकीय सुधारका विभिन्न योजनाहरू पनि अगाडि आइराखेका छन् र संविधान सुधारको विषय पनि एउटा कार्यदल बनेर काम गरिराखेको छ। अब यो महत्त्वपूर्ण विषयमा चाहिँ नि अब सुधार गरेर जानुपर्ने बाटो चाहिँ के हुनसक्छ संक्षेपमा डाक्टर सर?
अब यसलाई त्यसो 2-3 जस्तो राज्यका 3 अङ्ग हुन्छ नि होइन, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका। जुडिसियरी सेक्टरमा म खासै जान्न म अलिकति कार्यपालिका र व्यवस्थापिका कुरा गर्छु होइन। कार्यपालिकाको चर्चा गर्दा जस्तो हाम्रो निर्वाचन प्रणाली अलिक प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपाती निर्वाचन प्रणाली छ होइन, त्यो निर्वाचन प्रणालीमा अलिकति हामीले अलिकति सुधार पनि गर्छौँ। मैले चाहिँ अब यो विशेष गरी यो संसदमा पनि मैले पटकपटक भनेको छु, हामीले यो समानुपाती निर्वाचन प्रणालीभन्दा समानुपातिक निर्वाचन प्रणालीले पछाडि परेको वर्ग समुदायलाई चाहिँ मेन स्ट्रिमिङ गर्ने हो। यसको मतलब दलितको, जनजातिको होइन, अथवा मुस्लिमको होइन, देशले पछाडि परेका वर्ग समुदायलाई अगाडि ल्याउने हो। यो वर्ग र समुदायलाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरेर होइन, त्यसलाई किनभने निर्वाचन क्षेत्रहरूलाई छुट्याएर, जस्तो महिलाको महिलाको निर्वाचन क्षेत्र छुट्याइदिने, दलितको निर्वाचन क्षेत्र छुट्याइदिने, आदिवासी अथवा अल्पसङ्ख्यक उसलाई निर्वाचन क्षेत्रलाई रिजर्भ गरेर त्यो वर्ग समुदायको बिचमा त कम्पिटिसन गराइदिने, त्यो बाट गरेपछि समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष मात्रै निर्वाचन प्रणाली जानुपर्छ भन्ने मैले यो धेरै बोलेको पनि छु, लेखेको पनि छु, त्यसमा जानुपर्छ। र यो सङ्ख्या पनि धेरै भयो, हाम्रो प्रतिनिधि सभाको सङ्ख्या त्यो गर्दाखेरि हाम्रो 110 र जुन 165 छ, जुन 275 छ, 110 हटाइदिए हुन्छ, त्यस कारण 165 ठिक्क छ। अझ त्यसमा पनि अझ सुधार गर्ने हो भने यो मैले संविधान संशोधनको टास्क फोर्सले मसँग पनि सम्पर्क गर्नुभएको छ, सुझाव पनि चाहियो भन्नुभएको छ, म लिखित पनि दिन्छु उहाँहरूलाई। र अझ त्यसमा 165 किनभने तपाईँले प्रत्यक्षमा कहिलेकाहीँ त्यो अल्पसङ्ख्यक समुदाय वर्गहरू कहिलेकाहीँ छुट्न सक्छन् क्या, किनभने तपाईँ निर्वाचन क्षेत्रमा कुनै दलितको कुनै देशभरि छ होइन, त्यसमा कुनै चेपाङहरू चाहियो भने बरु त्यसलाई चाहिँ सर्टेन 10% जति पछि मनोनयन गर्ने क्या, होइन, सरकारले मनोनयन गर्ने, तर त्यो निर्वाचन के अरे राजनीतिक दलहरूले निर्वाचनमा ल्याएको भोटको आधारमा त्यसरी पनि जान सकिन्छ। मैले भन्न खोजेको निर्वाचन प्रणालीमा सुधार गरौँ, प्रत्यक्ष जाउँ, अब पछाडि परेका वर्ग समुदायहरू प्रत्यक्षमा छुट्यो भने सर्टेन 10% जति लिएर आएर त्यसलाई ल्याउन सकिने भयो, त्यो भयो मैले त्यो पाटो भयो। अर्को हाम्रो जुन कार्यकारी छ नि, जो अधिकारको एक्जिक्युटिभ राइट्सको प्रयोग छ नि, अहिले हाम्रो संसदबाट निर्वाचित प्रधानमन्त्री सिस्टम छ, यो सिस्टममा चाहिँ हामी तलमाथि गर्न हुँदैन भने मेरो मान्यता, यसको पछाडिका विभिन्न कारण छ। जस्तो उदाहरणको लागि मानुहोस् न, हिजो हामी कहाँ केपी शर्मा ओलीले त्यो संविधानमै नभएको संसदलाई विघटन गरे होइन, त्यसले गर्दा त्यो संसदले नियन्त्रण गर्ने व्यक्ति त त्यो निरङ्कुश त्रात्रा गयो भने हामी प्रत्यक्ष निर्वाचित गर्ने प्रणालीबाट प्रधानमन्त्री नियुक्ति गऱ्यौँ भने साँच्चै हामी सिङ्गो मुलुकले दुःख पाउँछ, सिङ्गो नारीले दुःख पाउँछन्। त्यसकारण यो अहिले जुन विधि छ स्थायित्वमै जानु चाहिँ पर्छ। जस्तो यो संविधानले बहुमत दिँदैन भनेर मैले धेरैचोटि बोलेँ होला, लेखेँ होला होइन, अब अहिले झन्डै दुई तिहाई गाउँ छ बहुमत दिँदो रहेछ नि, तर पनि मैले अघि निर्वाचन प्रणालीमा सुधार गऱ्यो भनेपछि त्यो सधैँ हुन्छ होइन, त्यो बाटो जाउँ। तर प्रदेशमा चाहिँ मेरो सुझाव के हुन्छ, प्रदेशमा चाहिँ प्रत्यक्ष निर्वाचन मुख्यमन्त्री प्रणालीमा गए पनि हुन्छ, किनभने एउटा प्रदेशको मुख्यमन्त्री संविधानभन्दा बाहिर गयो भने, सार्वसत्ता राष्ट्रिय अखण्डताभन्दा बाहिर गयो भने संविधानको धारा 232 लेखेको छ, त्यसलाई सङ्घीय सरकारले प्रदेश सरकार र प्रदेश सभालाई भङ्ग गर्न सक्ने अधिकार दिएको छ। त्यसकारण एउटा प्रदेशको मुख्यमन्त्री ट्र्याकभन्दा बाहिर गयो भने हामी ट्र्याकमा ल्याउन सक्छौँ, मुलुकको प्रधानमन्त्री ट्र्याकभन्दा बाहिर गयो भने एकदम खतरा हुन्छ। त्यसकारण मैले यो विधिमा जानुपर्छ भन्ने मेरो यो सिस्टम हो। अब पार्लियामेन्टका कुराहरूमा कस्तो छ भने, अब मैले अघि सांसदको सङ्ख्या घटाउने कुराहरू पनि गरेँ, कतिपय कुराहरू राष्ट्रिय सभा छ हामीसँग होइन, राष्ट्रिय सभा जहिले पनि प्रतिनिधि सभाको छायामा छ, ओझेलमा छ होइन, तर दलहरूले के गर्यो भने त्यो राष्ट्रिय सभाको जुन महत्त्व, जुन गरिमा हो नि, त्यो महत्त्व गरिमाको जुन ओज हो नि, त्यसको अवमूल्यन गरे के, चुनावमा पराजित भएकाहरू, त्यो लेखे त्यो बोल्न पनि नसक्नेहरू होइन, त्यस्ता मान्छेहरू त्यहाँ पठाउने होइन। भारत र अमेरिकामा के छ भने उपराष्ट्रपतिले राष्ट्रिय सभाको अध्यक्षता गर्ने सिस्टम छ क्या, त्यसकारण हामीले उपराष्ट्रपतिले राष्ट्रिय सभाको अध्यक्षता गर्ने, त राष्ट्रिय सभाको 59 सङ्ख्या पनि चाहिँदैन, त्यसलाई घटाइदिए पनि हुन्छ क्या, त्यसलाई घटाइदिए पनि हुन्छ। अझ त्यसमा मलाई अझ जस्तो यो राष्ट्रपतिले वाचापत्रमा बोलेको छ सुधारेको प्रदेशको कुरा गरेका छ होइन, तर त्योभित्र के कसो भन्ने कुराहरू गर्नुभएको छैन। तर मलाई अहिले प्रदेशको प्रदेश सभाकोमा पनि त्यो संरचनामा पनि त्यो अघि मैले भनेको प्रतिनिधि सभा जस्तै त्यहाँ 550 छ, त्यहाँ पनि त्यो 220 त्यो समानुपातिकबाट घटाएपछि 330 मात्रै राखे पनि हुन्छ, एउटा मोडल यो भयो। अहिलेको सरकारलाई मैले धन्यवाद पनि दिन्छु किनभने मैले यो विषय पटपट उठान गर्ने पनि गरेको, हाम्रो संविधानले प्रधानमन्त्री सहित 25 क्याबिनेटको कुरा गर्यो तर अहिले 18 घटाएको छ, त्यो पनि राम्रो। म आफै राष्ट्रिय सभा हुँदाखेरि संहिता कानुन अनुगमन संसदीय विशेष समिति बनाएको थियो, त्यसको अध्यक्ष भएर पनि काम गरेँ, हामीले 15 भनेर सिफारिस गरेका थियौँ। तर तपाईँले साँट्टै त्यो फङ्सन फाइनेन्स फङ्सनरिज भन्छ त्यसमा अलिकति त्यो बिचमा हिजो एकात्म व्यवस्थाको को सिंहदरबारले गर्ने राज्य संरचनामा नेपाल सरकारले गर्ने कामको आधाभन्दा बढी प्रदेश स्थानीय तहमा गएको छ कि। सिद्धान्तले के भन्छन्, जहाँ फङ्सन छ त्यहाँ फाइनेन्स हुनुपर्छ अनि त्यसपछि फङ्सनरी हुनुपर्छ भन्छ। त्यस कारण सिंहदरबारमा साँच्चै 10-12 मात्रै मन्त्री मन्त्रालय मात्रै भए पनि पुग्छ क्या, धेरै चाहिँदैन। त्यस कारण माथि पनि चुस्त बनाउने, उहाँले राष्ट्रपतिले विज्ञहरूको मन्त्री कुरा गरेको छ होइन, गैर सांसदलाई मन्त्री बनाउने कुरा गरेको छ, त्यो पनि राम्रो छ, त्यसमा जानुपर्छ। र अर्को के हो भने यो प्रधानमन्त्रीको पनि सीमा तोक्नु पऱ्यो क्या, 2 बढी चाहिँ राख्नु भएन। यो हिजोको भावमा सबैभन्दा ठुलो समस्या के हो, घुमीफिरी प्रचण्ड प्रधानमन्त्री, घुमीफिरी देवा ओली भएको हुनाले नागरिकमा निराशा। त्यस कारण तपाईँले 2 प्रधानमन्त्री अनि त्यसपछि सांसद पनि लगातारबाट दुईचोटि गरे हुन्छ होइन, तेस्रो खाली भएपछि फेरि गर्ने, त्यस कारण मन्त्रीको पनि सीमा तोक्ने, प्रधानमन्त्रीको पनि सीमा तोक्ने, तलदेखि यसरी गरेपछि यो नागरिकले खोजेको चाहिँ यसरी चाहिँ गयो भने साँच्चै यो संविधान चाहिँ कामयाबी होला, गतिशील होला, नागरिकको अपेक्षा अनुसार काम होला होइन।
त्यो डाक्टर साहबले कुरा गर्नुभयो, अब संविधान सुधारको लागि संशोधनका लागि एउटा कार्यदलले पनि काम गरिराखेको छ, सरकारले कार्यदल गठन गरेको छ र विभिन्न सुझावहरू पनि आइराखेका छन्। अब कसरी गर्दाखेरि यो उन्नत लोकतन्त्रको अभ्यास गर्न सकिएला, कल्याणकारी लोकतन्त्रको एउटा चाहिँ अनुभूति होला भन्ने ढङ्गबाट सरकारले पनि प्राथमिकताका साथ कामहरू गरिराखेको छ। अघि डाक्टर साहबले भन्नुभयो सुधार यो ढङ्गबाट हाम्रो निर्वाचन पद्धतिमा सुधार गर्नुपर्ने भयो, हाम्रो शासकीय पद्धतिमा सुधार गर्नुपर्ने भयो, मितव्यय हुनु पर्यो, संहिताले अलि सशक्त ढङ्गले काम गर्न सक्ने खालको अभ्यासमा अब जानु पर्यो भन्ने खालका कुरा गर्दै हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रति अहिले आम जनताको ठुलो अपेक्षा, भरोसा, विश्वास छ र उसले अब कसरी अगाडि जान्छ भन्ने आम चासो पनि घनीभूत रूपमा अगाडि बढिराखेको छ। यसै सन्दर्भमा कुरा गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले के कसरी शासन पद्धतिलाई अगाडि बढाउने सोचिराखेको छ, डाक्टर साहबले भनेकै कुराहरूमा
म त्यसमा प्रवेश गर्छु। त्योभन्दा अगाडि मलाई अलिकति एउटा जोड्न मन लागेको विषय चाहिँ जस्तो सङ्घीय गणतन्त्र हामीले भनेका छौँ, सङ्घीय गणतन्त्रको सफलता र असफलताको मानक भनेको चाहिँ हामीले जब सिंहदरबारभित्रको भिड कुन लेभलमा घट्दै जान्छ भन्ने कुराले, बढ्दै जान्छ भन्ने कुराले चाहिँ फरक पार्छ जस्तो मलाई लाग्छ। किनभने सिंहदरबारमा जब तपाईँ भिड बढी देख्नुहुन्छ भनेदेखि तपाईँ यो सङ्घीयता असफल हुँदैछ, यो असफल भयो भनेर बुझ्नु पऱ्यो। यदि सिंहदरबारभित्र भिड घट्दै गयो भनेदेखि के बुझ्नु पऱ्यो भने यो सङ्घीयता सफल हुँदैछ, सफल उन्मुख अवस्थामा छ भनेर बुझ्नुपर्ने हुन्छ। अघि हामीले तिन तहको कुरा गऱ्यौँ, तिन तहको कुरा गर्दै गर्दा आज आफ्नो अधिकार क्षेत्र अधिकार विषयमा मिचिएका विषयहरू अझै कतिपय सल्भ हुन सकेको छैन, प्रदेशले गर्ने कि स्थानीय तहले गर्ने कि सङ्घले गर्ने भन्ने विषय कतिपय अवस्थामा अझै पनि माथापछि हाम्रो चल्ने गरेको देखिन्छ। अब अघि डाक्टर साहबले भन्नुभयो जस्तै मलाई चाहिँ एउटा लाग्ने कुरा के हो भने हामीले सबैभन्दा मजबुत बनाउनु पर्ने भनेको चाहिँ स्थानीय तहलाई नै हो। स्थानीय तहलाई हामीले जति मजबुत बनाउन सक्यौँ त्यति जनताले डेलिभरी पाउने हो र त्यो सरकार भएको अनुभूत गर्ने हो। त्यस कारणले बरु संरचनात्मक हिसाबले हामीलाई 753 स्थानीय तह आवश्यकता हो कि होइन, होइन भने त्यसलाई सङ्ख्या घटाएर भए पनि ठुलो साइज ठुलो बनाउने, अधिकार सम्पन्न बनाउने, सङ्ख्यामा घटाउने हिसाबले जान सक्ने अवस्था बहस गर्नुपर्छ भने जस्तो लाग्छ एउटा कुरा। अर्को कुरा भनेको चाहिँ तपाईँको विशेष गरी प्रदेशको सन्दर्भमा प्रदेश र केन्द्रको सङ्घीय सांसद गर्दाखेरि करिब करिब हामीसँग 800-900 सांसद यो देशमा, र मन्त्रीहरूकै हिसाबले हेऱ्यो भने नि हामी 100-150 मन्त्रीहरू साइरन बजाउँदै हिँड्नुहुन्छ यो देशमा। भनेपछि हामीलाई यति धेरै सङ्ख्यामा सांसद आवश्यकता थियो कि थिएन, त्यति धेरै मन्त्रीहरू आवश्यकता थियो कि थिएन, स्थानीय तहदेखिको जनप्रतिनिधिको हिसाब गऱ्यो भने त्यो सङ्ख्या कहाँ पुग्छ, भनेपछि सङ्घीयता चाहिँ काहीँ न काहीँ हाम्रो खर्चको हिसाबले चाहिँ बुझिलो बन्यो कि, त्यसले जे दिनु पर्थ्यो त्यो चाहिँ दिएन तर लिनुपर्ने कुरा चाहिँ सबै लियो भन्ने भाष्य जसरी सिर्जना भयो त्यो भाष्य मात्रै होइन काहीँ यथार्थको नजिक पनि छ। त्यस कारणले गर्दाखेरि जस्तो जिल्लाकै सन्दर्भमा पनि मलाई जाँच लाग्छ हर्कस गुरुङले कुनै समय 40 जिल्ला भए पुग्छ यो देशमा भनेर उहाँले भन्नु 25 जिल्ला उहाँले भन्नुभएको, भनेपछि हामीले त 75 भएको पनि बढाएर 77 पुर्यायौँ, दुईवटा बढायौँ, त्यो बढाउनु पर्ने आवश्यकता थियो कि थिएन भनेर हेऱ्यो भने त्यो आवश्यकता थिएन। त्यस कारणले यी सबै कुरालाई घटाएर लिएर जाने र जनप्रतिनिधिको सङ्ख्या नि तल ल्याउने हो भनेदेखि, अनि कर्मचारी प्रशासनको हिसाबले चाहिँ कर्मचारीलाई चुस्त दुरुस्त बनाउने हो भने यी सबै कुराहरू यो सिंहदरबारमा भिड जम्मा भइरहनु पर्ने अवस्था रोकिन्छ भने जस्तो लाग्छ। र रासपा सरकारले अहिले गर्नुपर्ने काम पनि यही नै हो। सबभन्दा ठुलो कुरो सरकार उसले जे यहाँबाट गर्नुपर्ने नीतिगत तहमा गर्नुपर्ने कामहरू, संसदले गर्नुपर्ने काम, त्यसपछि कार्यान्वयन चरणमा गर्नुपर्ने काम, यहाँबाट हुनुपर्ने काम हुने, तर जनताले चाहिँ सिंहदरबार धाउनु नपरोस्, सिंहदरबारका मन्त्रीका कोठाहरूमा चारेर यो मेरो योजना, यो मेरो यो ठाउँमा मेरो समस्या भयो भन्ने अवस्था अन्त्य भएको दिन सङ्घीयताको सफलताको मापन हुन्छ भन्ने लाग्छ मलाई चाहिँ।
अघि डाक्टर साहबले एउटा कुरा जोड्नु भएको छ कि हामीले संविधान संशोधनको जुन बहस गरिराखेका छौँ यस सन्दर्भमा कार्यकारी प्रमुखको पनि बहस घनीभूत रूपले चलिराखेको छ, यसका अन्तर्राष्ट्रिय अभ्यासहरू र हाम्रो देशको सन्दर्भमा के गर्दा उपयुक्त हुने हो भन्ने सन्दर्भमा पनि उहाँले चासो व्यक्त गर्नुभयो र आफ्नो सुझाव पनि मैले ठाउँमा राख्नुपर्ने राखिराखेको छु भन्ने कुरा उहाँले गर्नुभएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचक पत्रमा सुधारिएको प्रदेशको कुरा गर्नु भएको छ, अलि अस्पष्टता भयो भन्नु खोज्दै हुनुहुन्छ। यसमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी कस्तो सुधारिएको प्रदेशमा चाहिँ के प्रविजन गर्न खोजेको अलिकति स्पष्ट पारिदिनुहोस्।
विशेष गरी संसदहरूको संख्याको विषयमै हो मुख्य गरी एउटा कुरा, त त्यो एउटा विषय कुरा रह्यो। अर्को भनेको प्रदेशको संख्याको पनि कुरा आउन सक्छ, र त्यो सँगसँगै जोडिएको अर्को विषय चाहिँ उहाँले अघि भन्नुभयो, अब मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट ल्याउने या जस्तो हाम्रो राष्ट्रिय सभामा पनि जुन मोडालिटीबाट निर्वाचनको प्रक्रिया छ त्यही मोडालिटीबाट जाने कि भन्ने कुरा, यो दुईवटा विषय हुन सक्छ भन्ने हो। अब यो छलफलकै विषय हो, अब अहिले यही भन्ने कुरा त हुँदैन, तर संख्या चाहिँ घटाउने कुरामै हो, संख्या घटाउने हो, त्यो जनप्रतिनिधिको हिसाबले होस् या प्रदेशको संरचनाको संख्याको हिसाबले त्यो घटाउनु पर्ने आवश्यकता देखिन्छ। र अघि डाक्टर साहबले भन्नुभएको अर्को एउटा विषय चाहिँ कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने, हामी पनि लामो समय मैले पनि टेलिभिजनमा काम गर्दै गर्दा या तल्लो जेनजी पुस्ताहरूको बुझाइ पनि के रह्यो भने, पटक पटक सरकार परिवर्तन भइरहँदा सरकार ढलिरहँदा यो गणतन्त्रप्रतिको अविश्वास मानिसमा बढ्दै गएको थियो नि त, होइन, बहुमतै पुग्दैन कहिले, बहुमत आउँदैन भन्ने अवस्था पनि थियो। अनि त्यो भइसकिसकेपछि बरु प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भइदियो भनेदेखि, निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदियो भनेदेखि सबै कुरा ठिक हुन्थ्यो, भारतले बनाइदियो, चिनले बनाइदियो, कसले बनाइदियो सरकार भन्ने अवस्था पनि आउँदैन थियो, जनताले बनाउँथे भन्ने एउटा अवस्था चाहिँ बनेको। तर यदि बहुमतको सरकार बन्न सक्छ यही संविधानबाट, अझ सुधार्न सकियो भने अझै पनि हामी भोलिको दिनमा जुनसुकै पार्टीले ल्याओस् बहुमत, त्यो दिगो सरकार बन्न सक्छ भन्ने अवस्था हामीले त्यो विश्वास दिलाउन सक्यौँ भनेदेखि त डाक्टर साहबले भने जस्तो त्यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनमा जानै पर्छ भन्ने पनि होइन। चाहेको चाहिँ जनताले के हो भने दिगो सरकार चाहेको, यो दुई महिना, तिन महिना, एक वर्ष, दुई वर्षमा सरकार परिवर्तन भइरहने अवस्था नहोस् भन्ने चाहिँ खोजेको। त्यसका लागि अरू विकल्पहरू अप्नाउन सकिन्छ।
राजनीतिक परिवर्तनका लागि आन्दोलन भइरहने, व्यवस्था परिवर्तनका लागि आन्दोलन भइरहने, यो पछि अर्को किसिमका, सधैँ नेपालले यो राजनीतिक परिवर्तनको गोलचक्करमा कहिलेसम्म गइराख्ने, सुशासन र समृद्धिका बहसहरू किन घनीभूत हुन सक्छ?
एउटा मात्रै उदाहरण दिन्छु तपाईँलाई, एउटा उदाहरण मात्रै काफी छ। हामीले 7 वर्षमा संविधान जारी गऱ्यौँ, होइन, पहिले संविधान सभाले सकेन, दोस्रो संविधान सभा 2 वर्षभित्र जारी गऱ्यौँ, हामी 7 वर्षमा त हामी संविधान जारी गऱ्यौँ, 10 वर्ष भयो नि, हामी आज बहस गर्दैछौँ होइन यही विषयमा, संविधान जारी गरेको 10 वर्ष भयो, तर अहिलेसम्म हामी निजामती विधेयक कानुन ल्याउन सकेनौँ नि, दुर्भाग्य भन्छु क्या मैले, होइन, किनभने यो निजामती कानुन विधेयक जब नआउने बित्तिकै यसले तपाईँले जुन सर्भिस डेलिभरी कुरा गर्नुभएको छ तपाईँले, जस्तो हिजो हामीले सिङ्गो गाविसलाई वडा बनाएको छौँ, तपाईँले हिजो सिङ्गो गाविसलाई वडा बनाएको छौँ, यहाँ त तपाईँका हिमालका ठुला ठुला यस्ता छन् कि पालि हिजोको गाविस
है,
काठमाडौँका 3 जिल्लाभन्दा ठुला गाविस हिजो थिए, अहिले त अहिले कुरा छोड्नु, अहिले त यति वडा पनि ठुला ठुला वडा छन्। अब मैले त्यो अघि निजामतीको कुरा गर्दाखेरि, तपाईँ सङ्घीय निजामती विधेयक कानुन आइदिँदाखेरि प्रदेशको निजामती कानुन समयमा आएन, उनीहरूले आफ्नो तरिकाले लिएर आए। हाम्रो संविधानले के भन्छ भने, संविधान धारा 287 के भन्छ भने, स्थानीयको कर्मचारी व्यवस्थापन लगायत कुराहरू प्रदेश कानुनमा भन्छ। जब प्रदेशले सङ्घले ल्याइदिएर चाहिँ हामी बनाउला भनेको छ, अनि स्थानीयको नि सेवा व्यवस्थापनको सेवा कानुन हुन्छ कि, स्थानीयको निजामती कानुन हुन्छ, सङ्घले ल्याएपछि प्रदेशसँग प्रदेशले तारतम्यता मिलाउने, प्रदेशको स्थानले तारतम्यता मिलाउने हो नि त। किनभने हिजो 1,00,000 निजामती कर्मचारी हामी समायोजन गर्दाखेरि 50% तल गएका छन्, एउटा सबल पक्ष नै हेरौँ, हरिसिंहका 2 पाटा हुँदाखेरि त्यो सिंहदरबारबाट कहिले तल नजाने कर्मचारीहरू अहिले यो संविधानको कारणले घिसारेर तल लगिया छ भनेको छु कि मैले, तल गएका छन्, कहिल्यै काठमाडौँ छोड्न नचाहने, कहिले ठुला सहर होइन मुस्किलले गए पनि सदरमुकामसम्म पुग्नेहरू तल जाँदै नजाने, यो संविधानले को कारणले 50% तल कर्मचारी गएका छन्, एउटा कुराहरू है मैले यो सन्दर्भ भएको हुनाले। मैले हिजो म स्थानीय विकास मन्त्रालयमा वित्तीय विकेन्द्रीकरण विज्ञ भएर काम गर्थेँ, मेरै हातले त्यो बेलाका जीविस गाविस नगरपालिकालाई फर्मुला डिजाइन गरेर त्यो निशर्त अनुदान टेक्निकली मैले सहयोग गर्थेँ। हिजो मुस्किलले 10 लाख 15 लाख जुन अनुदान पाउँथेँ, मानिस 3 गाविस मिलेर एउटा भयो, मुस्किलले 1 करोड अहिलेको प्राइसमा, अहिले एउटा पालिकाको बजेट औसत 80 करोड छ, 80 करोड बजेट छ, हेर्नुहोस्, यो भनेको यो संविधानको यो गणतन्त्रको यो संहिताको मकसद हो क्या, उपज हो, यसलाई पनि हामीले सँगसँगै लानुपर्छ। मैले कर्मचारी गएको छन्, तर अघि तपाईँले सर्भिस डेलिभरी कुरा निजामती कानुन नल्याइदिँदाखेरि वडामा कर्मचारी छैन, हेर्नुहोस् पालिकामा कर्मचारी छैन, अघि मानुजीले भने जस्तै होइन, जबसम्म सिंहदरबारमा तपाईँको जब भिडभाड हुन्छ मानुस कि विकेन्द्रीकरण संहिता कमजोर भयो, तपाईँले संविधानले के चाहेको के खोजेको छ भने, तपाईँले सबै कुराहरू कर्मचारीको स्थानीयको तहलाई जति जे जति चाहिन्छ, मैले म राष्ट्रिय सभाको समितिको सभाको संयोजक हुँदाखेरि स्थानीय तहमा जे जति कर्मचारीको आवश्यकता पर्छ एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाइदिनुहोस्। मुख्यमन्त्री कार्यालयको विश्वास छैन भने तपाईँले एउटा कार्यविधि मापदण्ड बनाएर पठाइदिनुहोस्, त्यसको व्यवस्थापन त्यहीँ गर्छ, यहाँ चाकरी गर्न लगाउनुहोस् न भनेर मैले पटापट भनेको, चाकरी गर्न लगाउने अहिले त निमित्तको भरमा चलेका, हेर्नुहोस् हामीले हिजो मुस्किलले 10-15 लाख बजेट हुँदाखेरि पनि त्यो खदर सुब्बाले चलाएका थिए। यत्रो 80 करोड हुँदाखेरि पनि त्यही निमित्त खदर सुब्बाले स्थानीय सरकार चलाएर बसेको, अनि हामीले कमले उपसचिवसँग दरबन्दी त द्याउन भनेर हामीले सिफारिस गऱ्यौँ, टियर पुच्छरै नलाउने। मैले अघिल्लो सरकारको कुरा भन्न खोजेको, तर यो सरकार आउने बित्तिकै होइन निमित्त कर्मचारी चाहिँ उनीहरूले सबै जिरो गरिदियो कि। मैले कम्तीमा यो पाटोमा त्यस कारण यो सर्भिस डेलिभरी भनेको त त्यहाँबाट पनि जोडियो नि। त्यस कारण यो ठुलो हिजोको गल्ती नेताहरूले गरे, कर्मचारी चाहिन्छ कि तपाईँले सुशासनको लागि, त्यो भित्र अरू बाटा छन्, सुधार गर्नुपर्ने कुराहरू धेरै छ। त्यस कारण दुइटै पाटो छ होइन, त्यस कारण जनताले खोजेको भनेको सेवा प्रवाह नै हो होइन, सर्भिस नै हो। हाम्रो संविधानको सुन्दर पक्ष हेर्नुहोस् त, अलिकति हिजो सानोतिनो कामको लागि मान्छे सदरमुकाम जान्थ्यो होइन, चाहे शिक्षाको काम होस्, चाहे स्वास्थ्यको होस्, चाहे कृषिको होस्, चाहे पशुको होस्, चाहे सबै अलि ती कार्यहरू चाहिँ कहाँ गर्छन्, अहिले पालिकामा गएका छन्, कतिपय प्रदेशमा गएका छन्। हिजो योजना माग्नलाई उहाँ कर्णालीदेखि लिएर होइन सुदूरपश्चिमदेखि लिएर राष्ट्रिय योजना आयोग र यहाँ अर्थ मन्त्रालय भिडभाड हुन्थ्यो, अहिले यहाँ आउँदैनन्, अहिले ठुलो स्रोत साधन तलै पनि गएको छ, भिडभाड पनि हुँदैन। त्यस कारण मैले वित्तीय संहिताको पाटोबाट, प्रशासन संहिताको पाटोबाट के राम्रो पनि छ, त्यहाँ कमी कमजोरी पनि छ, यो कमी कमजोरीलाई करेक्सन गर्नुपर्छ। यो भनेको कतिपय कुराहरू संविधान संशोधन छन् जोडिन्छ, जस्तो प्रदेशमा पनि मन्त्रालय मन्त्रीको सङ्ख्या मैले 5-7 बनाएको छु म होइन, बढीमा 7-5 बढी चाहिँदैन बनाएको छु मैले, यहाँ सङ्घमा पनि 10-12 ल 15 बनायो भने केही फरक पर्दैन भने। त्यस कारण यी सबै कुराहरूमा हामीले सुधार गर्ने हो, किनभने प्रदेश चाहिँ संहिताको प्राय हो क्या, यो भनेको यो 8 देखिको 7 नेपाली जनताको माग हो, यो भनेको तपाईँको पहिचानसँग जोडेको विषय भयो होइन। त्यस कारण काठमाडौँले प्लानिङ गर्ने होइन कि, बरु त्यसको लागि चाहिँ सेन्ट्रल गभर्मेन्टले नीति कानुन बनाइदिने, स्रोत साधन जुटाइदिने, बरु रिजल्ट खोज्ने हो क्यातिर जान चाहिँ जरुरी छ।
हजुर एकदमै, अब यो संहिता कार्यान्वयनको अवस्था, गणतन्त्रको यस्तो संस्थागत विकासमा जे जति हामीले समय लियौँ, यो समयमा धेरै कामहरू गर्न सकिने थियो, धेरै सुविधाजनक बहुमतका सरकारहरू पनि विगतमा बने, तर तिनीहरूले गरेको कार्यव्यवहारले गर्दाखेरि ठुला आन्दोलनहरू पनि भए र अहिले जेएनजी पुस्ताको आन्दोलनपछि अर्को किसिमको एउटा राजनीतिक कोर्स अगाडि बढिराखेको अवस्था छ। यहाँ धेरै अपेक्षाहरू नागरिकका छन् र अघि डाक्टर साहबले भन्नुभयो जस्तै यदि सरकारले चाह्यो भने र इच्छा शक्ति भयो भने सुधारका धेरै कामहरू जान सक्दो रहेछ नि। त्यस कारणले गर्दाखेरि समृद्ध नेपालको जुन चाहना छ त्यतातर्फ मुलुक अगाडि बढ्न सकोस् भन्नको निमित्त धेरै कामहरू यो सरकारले पनि गर्नुपर्नेछ। के मेजर विषयहरूमा अगाडि जानुपर्छ, त्यो रोडम्याप के छ?
जस्तो तपाईँ हामीले 7-17 साल, 17 सालदेखि 46 साल, 62-63 आन्दोलन, त्यसपछि जेएनजी मुभमेन्टसम्म आउनुभयो भने प्रत्येक आन्दोलन पछाडि नकारात्मक चाहिँ भएको छैन, सकारात्मक नै भएको छ, राम्रै कुराहरू हुने प्रयास भएका छन्। मात्रै कुरा के हो भन्दाखेरि जति अपेक्षा गर्यो त्यो अपेक्षाकृत काम भएन भन्ने मात्रै कुरा हो। त्यस कारणले गर्दा अब यो जेएनजी मुभमेन्ट पछाडिको चाहिँ यो त चेतनाको लडाइँ थियो, यो चेतनाको आन्दोलन थियो यो। त्यस कारणले गर्दा यो पुस्ताले गरेको वास्तवको चेतनाको, किनभने तपाईँ मैले किन चेतना भनिरहेको छु भन्नुहुन्छ भने त्यो पछाडिको तपाईँ निर्वाचन हेर्नुहोस्, गणतन्त्र त त्यही गणतन्त्र हो, त्यही संविधान हो, त्यही भित्र भएको निर्वाचन हेर्नुहोस् त कति फरक भयो। यो पहिलो पटक होला सम्भवतः कसैको राजनीतिक दलको मुद्दालाई हेरेर भोट दिएका छन् जनताले, राजनीतिक दलको मुद्दालाई हेरेर। त्यो सँगसँगै अब पुस्तान्तरणका लागि, त्यो एउटा चेतका लागि, उन्नत चेतका लागि पनि मत दिएको अवस्था छ। अनि अर्को कुरा के भयो भन्दाखेरि पार्टीको मुद्दा र नेतृत्वलाई चिनेर पनि मत दिएको छ, किनभने जिल्लामा को उठ्दैछ, त्यो क्षेत्रमा को उठ्दैछ भनेर पनि धेरै खोजिएन यसपटक। यसपटक नेतृत्व कसले लिँदैछ, यो देशको प्रधानमन्त्री को बन्दैछ र उनीहरूको एजेन्डा के छ, उनीहरूले के गर्दैछन् भनेर मत दियो। त्यो किसिमको चेत राखेको पनि हो यो आन्दोलनले। त्यस कारणले मैले देखेको कुरा चाहिँ के भन्नुहुन्छ भने यो 5 सरकारले गर्नुपर्ने काम भनेको एउटा त विगतमा भएका जे कमी कमजोरी छन् त्यो कमी कमजोरी, त्यो छिद्रहरूलाई पनि टाल्दै जानुपर्ने अवस्था छ। त्यो बजेटका हिसाबले होस् या राजनीतिक अरू विभिन्न आयामबाट हेर्ने हो, त्यो सबै कुरामा हेर्ने हो, त्यो छिद्र टाल्नुपर्ने अवस्था छ भनेदेखि अर्को चिज चाहिँ नयाँ सिर्जना गर्नुपर्ने अवस्था छ। हामी त संविधानवाद भनेर पटक पटक भनिरहेको छ, हामीलाई अरू कुनै वाद चाहिएको थिएन, संविधानभित्रै सबै कुरा छ, त्यसमा भएका कमजोरी मात्रै सुधारौँ, त्यही संविधान नै हो हाम्रो वाद भनेर हामीले त भनिरहेछौँ नि त। त्यस कारणले गर्दाखेरि संविधानलाई अक्षरशः पालना गर्न सक्ने अवस्था मात्रै बनायौँ, जुन सुशासनदेखि लिएर पारदर्शिताका कुराहरू, यी कुराहरू गर्न सक्यो भने धेरै हच हुन्छ र खर्च कटौती। मैले त्यही भएर भनेको लोकतन्त्र भनेको समानता, दूरदर्शिता र पारदर्शिता लोकतन्त्रका आँखा हुन् भनेर हामीले भन्यौँ, तर त्यो आँखाले वास्तविक रूपमा काम गर्ने दृश्य देख्न सक्यो कि सकेन। समानता, स्वतन्त्रता र भाइचारा चाहिँ लोकतन्त्रको आत्मा भन्यौँ, त्यो कुन रूपमा प्रयोग भयो, त्यो आत्माले काम गर्यो कि गरेन। त्यस कारण यिनै कुराहरूलाई मात्रै हामीले यो 5 समयमा संस्थागत गरिदिन सक्यौँ। संस्थागत ठुलो चमत्कार गर्नु पर्दैन, हामीले संविधान भित्र भएका कुरालाई चाहिँ संस्थागत गर्न, संविधानलाई संस्थागत गऱ्यौँ भनेदेखि त्यस पछाडिको अरू दिन रासपा होस् या अरू कोही आओस्, त्यो आफै बाटो बन्दै जान्छ जस्तो मलाई लाग्छ।
हजुर, हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा छौँ, मसँग धेरै समय बाँकी छैन। संक्षेपमा अब हामीले जे जति उपलब्धिका कुरा गऱ्यौँ, जे जस्ता समस्याका कुरा गऱ्यौँ, जे जस्ता चुनौतीका कुराहरू गऱ्यौँ र यो गणतन्त्रलाई संस्थागत गर्ने र लोक कल्याणकारी राज्यको स्थापना गर्न सन्दर्भमा हामीले गर्नुपर्ने बाटोहरू यो हो, यतातर्फ जानुपर्छ भन्ने सघन छलफल र बहसहरू चलि नै राखेका छन् र यो निरन्तर चल्नु पनि पर्ने स्थिति छ। अब यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो र संस्थागत बनाउन र उपलब्धिमूलक बनाउनको निमित्त यो केवल कागजी रूपमा प्राविधिक रूपमा राम्रो बनेको व्यवस्था मात्रै भन्दा पनि नागरिकसँग प्रत्यक्ष अनुभूत गर्ने गरी परिणाम आउने गरी गर्ने गरी अब के कसरी अगाडि जानुपर्छ, संविधान संशोधनको यो बहस पनि चलिराखेको सन्दर्भमा यसमा अब राजनीतिक दल सरकार नागरिक समाज सबैको चाहिँ नि साझा प्रयास चाहिँ के हुनुपर्छ, संक्षेपमा म रक्षा बारे
तपाईँले राजनीतिक दल पनि जोड्नु भयो, मलाई लाग्छ के छ भने अब यसमा अघि जस्तो मलाई चाहिँ एकदमै खुसी लाग्यो के भने नि जस्तो राज्यसभाको मैले नीतिगत कार्यक्रम हेर्दाखेरि 100 नम्बर मुद्दामा के ल्याएको छ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था हाम्रो मार्गदर्शन हुने भएछ, यति खुसी लाग्यो नि वास्तवमा, किनभने एक खालको यो राजसभाको यो संहिताप्रतिको धारणा के हो भन्ने कुरो हो, नागरिकमा एक खालको के थियो भने अन्यलता थियो क्या, त्यसले यसलाई चिर्दियो होइन, यसलाई चिर्यो। र अर्को पाटो के हो भने जब बालेन्द्र शाह चुनावी दौरानमा जब जनकपुरमा जानुभयो उहाँको पहिलो सम्बोधनमा के भन्नुभयो भने होइन, पहिलो चुनावी सम्बोधनमा तपाईँ अधिकार माग्न काठमाडौँ जाने होइन भन्नुभएको छ, अधिकार माग्न काठमाडौँ जाने होइन, पशुपतिनाथ र सोमनाथको भर दर्शन गरेर जाने भन्नुभएको छ। बालेन्द्र शाहले अर्को दमकमा अर्को एउटा भाषणमा पनि भन्नुभएको थियो प्रदेश संरचना महँगो छैन भन्नुभएको थियो कि, मलाई लाग्छ किनभने यसमा भ्रम छ मानिज्यू, यसमा भ्रम छ। जस्तो आर्थिक वर्ष 2081-82 यो अर्थ मन्त्रालयको मातहतमा हाम्रो महालेखा नियन्त्रकालय छ, उसले निकालेको डेटामा के छ भनेको तीन तहको वित्तीय विश्लेषण होइन आइबीएको डाटामा चाहिँ कर्मचारी र पदाधिकारीको तीन तहको कुल खर्च चाहिँ 3 खरब 10 अरब रहेछ। मैले पदाधिकारी कर्मचारीको खर्च प्रशासनिक खर्च 3 खरब 10 अरब रहेछ, त्यसमा प्रदेशको खर्च भनेको 4.69%, 100 रुपियाँ 5 रुपियाँ पनि छैन क्या खर्च, अहिलेकै संरचना पनि छैन। मलाई लाग्छ हाम्रो बालेन्द्र शाहले कसरी यो इन्फर्मेसन लिनुभयो होला, मलाई अचम्म पनि लाग्यो। त्यस कारण हामीले यति भन्दा भन्दै पनि हामीले सुधार चाहिँ गर्न छोड्न हुँदैन। हेर्नुहोस्, प्रदेश संरचना पनि सुधार गर्नुपर्छ, सङ्घीय संरचना पनि सुधार गर्नुपर्छ, स्थानीय पनि सुधार गर्नुपर्छ। म चाहिँ स्थानीयको सन्दर्भमा मेरो धारणा के छ भने मानेजु, हामीले सब्सिडियारिटी प्रिन्सिपल हेर्नुपर्छ, सन्निकटताको सिद्धान्त। स्थानीय सरकार भनेको जनताको घरदेखिको सरकार हो, त्यसलाई धेरै टाढा लानु हुँदैन भन्ने मैले मान्यता राख्छु। बरु पदाधिकारीको तलब सुविधा बढी बढी भयो भने दिनदिनै किन कार्यालय जानु पऱ्यो होइन, गाडी सुविधा पनि किन दिनु पऱ्यो, कहिले काहीँ गए हुन्छ होइन। सांसदहरूलाई पनि मलाई के लाग्छ, मैले स्विजरल्यान्डमा गएर पनि हेरेँ, सांसदहरूलाई संसदको बैठकमा जाने, समितिको बैठकमा जाने, अर्को बेलामा आफ्नै बिजनेस व्यवसाय गरेर बस्छ कि काम। म मानु न, मैले नलेजको एक्सर्साइज गर्छु कि, म राष्ट्रिय सभाको सांसद हुँदाखेरि मैले नलेज बेचेर पनि मैले घर खर्च चलाउन सक्थेँ नि, मलाई त्यो एलाउ थिएन कि, हाम्रो संविधान हाम्रो कानुनले एलाउ थिएन कि। कम्तीमा त्यो बाटो खोलिदिने भयो भने हाम्रो सांसदलाई दिनुपर्ने सुविधा पनि चाहिँदैन। हेर्नुहोस् होइन, स्वकीय त अब होइन, हामीले त्यो चाहिँदैन चाहिँदैन। राजनीति चाहिँ हामीले के बनाउने, कमाउने खाने भाँडो जस्तो भयो क्या, नेताहरूको कुनै कमाउने स्रोतै थिएन छैन, तर उनीहरूको रहनसहन उठपस कुनै सामन्ती भन्दा कुनै दरबारिया भन्दा तब नागरिकमा त्यो निराशा बढ्यो। त्यस कारण यो पाटोमा चाहिँ अलिकति हामी सचेत हुनुपर्छ। अर्को महत्त्वपूर्ण कुराहरू, पार्टीभित्र लोकतन्त्र हुनु पऱ्यो, किनभने हामी राज्य चाहिँ विकेन्द्रीकृत भयो तर पार्टीहरू केन्द्रीकृत भयो क्या, सारा एमालेभित्र ओलीले डिसिजन गर्नुपर्ने, एक्लै एकजनाले, माओवादीभित्र प्रचण्ड, काङ्ग्रेस देउबा क्या। त्यस कारण हेर्नुहोस्, प्रदेश गरेर छ त्यहाँ मन्त्री बनाउने, समितिको सभापति कुन के बनाउनु पर्ने सबै यहाँ सोध्नु पर्ने क्या, भोलि वडा अध्यक्षको कलेक्ट टिकट दिने यहाँ सो, यसरी त भएन क्या। त्यस कारण संविधानको अनुकूलका हाम्रा पार्टीका अर्गनाइजेसन्स पनि जानु पऱ्यो क्या। त्यसले गर्दा तपाईँलाई मैले त्यो स्केन्डिनेभियन कन्ट्रीहरूमा का भन्दा हाम्रो समावेशिता यति राम्रो छ कि, हाम्रो लोकल गभर्मेन्टमा महिलाको उपस्थिति 41% छ, हेर्नुहोस् हाम्रो पार्लियामेन्टमा महिलाको उपस्थिति 35% छ, तपाईँ इन्डियामा 15 पनि छैन, चाइनामा 25% छ, अमेरिका 28 छ, जापानमा 14% छ, भने समावेशितामा यति राम्रो छ। तर स्थानीयमा पनि के भयो भने दलहरूले त्यो गठबन्धन गर्दाखेरि होइन, अरू पार्टीको मेयर उपमेयरमध्ये नभए नि हुने खालको गरे, तर अनि जस्तै सभामुख र उपसभामुख अनिवार्य महिला भए जस्तै स्थानीय तहमा पनि महिला एकजना मेयर उपमेयर एकजना अनिवार्य महिला हुनुपर्ने भनेर हामीले त्यो कानुनमा लेख्नै पर्ने हुन्छ। त्यो सुझाव चाहिँ म राष्ट्रिय सभाको समितिको सभापति हुँदाखेरि पनि सिफारिस गरेका थियौँ। त्यस कारण गर्नु पनि हामी सँगसँगै धेरै कामहरू चाहिँ गर्न मागेको छ।
हजुर, मान्य राजु खत्रीज्यू,
यसमा अरू केही छैन, मैले अघि नै भनिसकेँ, संविधान नै हो सबभन्दा ठुलो कुरा, संविधान नै हो। संविधानभित्र जे चिज छ त्यसलाई अक्षरशः पालना गर्नेतर्फ नै जाने हो भने अरू बिग्रिने कुरा केही छैन। यहाँ त के हो भने एक देश दुई कानुन हुने अवस्था भन्छन्, एउटै व्यक्तिलाई एउटा कानुन अर्कोलाई अर्को कानुन हुन्छ, त्यो भएपछि मान्छेलाई अविश्वास हुने हो, कानुनप्रति अविश्वास भएपछि संविधानप्रति अविश्वास हुने हो, संविधानप्रति अविश्वास भएपछि व्यवस्थाप्रति अविश्वास हुने हो। अनि हामीलाई के छ भने आज राम्रो भएन भनेदेखि अनि योभन्दा त बरु विगतै ठिक थियो नि भन्ने अवस्थामा मान्छे पुग्ने हो। त्यस कारणले त्यो पुग्न नदिने हो भनेदेखि फेरि पनि म भन्छु संविधानले हो, संविधानलाई अक्षरशः पालन गरौँ। अनि सबैभन्दा ठुलो कुरा चाहिँ जसको जे काम हो त्यही काम गर्ने क्या। हामी नेपालीहरूको एउटा बानी के पनि छ भने डाक्टर साहब कसले कहिले काहीँ के हुँदो रहेछ भने मलाई मेरो जस्तो अहिले म सांसद गुरुङ अहिले तपाईँले मलाई एकदम त्यो म आफैलाई परिरहेको थियो हजुरले नि त्यो भोगेरै आउनुभएको म प्रतिनिधि सभाको सांसद छु कानुन बनाउन भनेर म जनमत लिएर यहाँ आएको छु ढल खानेपानी बाटो घाटो ओडाध्यक्षदेखि लिएर मेयरदेखिको लिएर समस्या सबै मसँग जोडिएर आउँछन् अनि अब नसुनौ सुन्दै सुनेन हाम्रो कुरै बुझ्दिएन भन्ने हुन्छ। त्यसमा समन्वय गर्नका लागि प्रयास गर्नै पर्छ। हामीसँग त अधिकार त केही पनि हुँदै होइन त्यहाँ आउन त गर्नुपर्ने बाध्यात्मक। त्यस कारणले यो संविधानले हामीलाई वास्तवमा सुन्दर एउटा फुल चाहिँ दियो त्यो सुगन्ध भर्न हामीले अझै सकेका छैनौँ। त्यो सुगन्ध भर्नुपर्ने आवश्यकता भनेको चाहिँ त्यो कतिखेर पुरा हुन्छ भन्नुहुन्छ भने जब सबैले आफ्नो ड्युटी पुरा गर्छौँ कि एउटा व्यक्तिले तलको आम जनताले एउटा सांसद चिन्नुपर्छ भन्ने नै मलाई लाग्दैन। उसले एकचोटि भोट दिएर मुद्दालाई हेरेर भोट दिए पुग्छ क्या। तर चिन्नुपर्ने भनेको चाहिने भनेको चाहिँ स्थानीय तह नै हो। त्यस कारणले आफ्नो ठाउँ जहाँ जहाँ छ त्यहाँ रहेर काम गर्ने हो भने केही पनि बिग्रेको छैन। आफ्नो अधिकारभन्दा अरूको अधिकारतिर चाहिँ हात नफैल्याउने हो भने केही हुँदैन, सबै ठिक हुन्छ। र यो 5 वर्षमा गर्नुपर्ने राष्ट्रपतिले गर्नुपर्ने काम पनि यही नै छ।
हस्, धेरै धेरै धन्यवाद। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा आज हामीले संविधान गणतन्त्रका उपलब्धि चुनौती र आगामी बाटो के हुन सक्छ हामीले संविधान सुधारको बहस पनि गरिराखेको सन्दर्भ छ र हामीले संहिताको अभ्यास गरेको पनि लामो समय व्यतीत भइसकेको छ। यो राजनीतिक र प्रशासनिक ढङ्गले हाम्रो गति र दिशा जनअपेक्षा अनुसार हुन सक्यो कि सकेन, के गर्दाखेरि त्यो जनमुखी हुन्छ, आज हामीले यस विषयमा महत्त्वपूर्ण संवाद गऱ्यौँ। सभाका मान्य सदस्य राजीव खत्री र राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटाज्यू, यो समय र यो संवादको लागि यहाँहरू दुवैजनाप्रति हार्दिक आभार व्यक्त
गर्दछु।
अन्त्यमा, लोकतन्त्र केवल व्यवस्था परिवर्तनले मात्र सफल हुँदैन, त्यसको सफलता नागरिकको विश्वास, जिम्मेवार नेतृत्व, कानुनी शासन र प्रभावकारी सुशासनमा निर्भर हुन्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक उपलब्धि मात्र होइन, जनताको अधिकार र भविष्यसँग जोडिएको प्रणाली पनि हो। यसलाई अझ बलियो बनाउन राज्य, राजनीतिक नेतृत्व र नागरिक सबैको साझा भूमिका आवश्यक छ। हवस् त, आजका लागि गणतन्त्र दिवस विशेष कार्यक्रम यति नै। प्राविधिक सहकर्मी मिनर्भा बज्राचार्यसँगै सञ्चालक भानुभक्त खड्का र यो उद्धव सिंह चुवागडीलाई पनि बिदा दिनुहोस्। हुन्छ त, नमस्कार, सबैको जय होस्।
पुदाले हसिया फुलपा ब्यूज ठोकरे खरपन
देश भक्ति को लहर उतारे ब्यूज तन्ने।